أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. لا يحب الله الجهر بالسوء من القول إلا من ظلم، وكان الله سميعا عليما. إن تبدوا خيرا أو تخفوه أو تعفو عن سوء فإن الله كان عفوا قديرا.
جزاك الله خير. الحمد لله رب العالمين. ہم نے کل پانچواں پارہ پڑھا جس کا مین تھیم نکاح سے متعلقات تھے، اور ہم نے دیکھا کہ کس طریقے سے اللہ تعالیٰ نے نکاح کو بھی دین کا ایک بہت بڑا حصہ بنا کر پیش کیا. گویا کہ آج ہمارے دور میں، آج ہمارے کلچر میں شادی اور دین کوئی ایک چیز نہیں لگتی. ہم نے اس کو خاص طور پہ ایک اپنا سماجی ایشو بنا لیا، لیکن حقیقت یہ ہے کہ نکاح دین ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ جس نے نکاح کر لیا اس نے آدھا دین مکمل کر لیا، باقی آدھے کے لیے دعا کیجئے. آپ دیکھیے کہ کسی بھی دور میں شہوت اور بے حیائی اور اوریانی، اس کی بہت بڑی وجوہات کیا ہے کہ کسی معاشرے میں غیر شادی شدہ لوگوں کا ہونا. شادی کے بعد انسان کے جذبات کو ایک قسم کا ٹھہراؤ مل جاتا ہے، وہ جو خوف ہوتا ہے وہ بھی دور ہو جاتا ہے، اور اسی طرح سے مختلف کیفیات تھی. پھر ہم نے پچھلے بارے میں یہ دیکھا تھا کہ کس طریقے سے شہوت رانی کو پسند نہیں کیا گیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ مجھے جن چیزوں سے ڈر ہے ان میں زنا اور مخفی شہوت ہے. آج کے دور میں مخفی شہوت کو آپ ہر وہ چیز جو سیکس کو اور ایسی چیزوں کو پروموٹ کرے جس سے لڑکے لڑکیوں کے دلوں میں ایک دوسرے کے لیے ایسے جذبات آئیں، ان کو سمجھ سکتے ہیں. اور کبیرہ گناہوں میں سے یہ ایک چیز ہے. آپ نے جن کبیرہ گناہوں کا ذکر کیا، اور ہم نے اس بارے میں کبائر کا ذکر بھی پڑھا، تو اس میں بھی یاد رکھیے کہ فحش چیزوں میں ایک بہت بڑا حصہ ہے. اگر آپ اور میں اپنے معاشرے کو بچانا چاہتے ہیں ان ساری خرابیوں سے، گندگیوں سے، تو اس کا علاج کیا ہے کہ ہم شادی کو آسان کریں، اور گھر میں کسی کے اگر کوئی مسائل ہیں تو ان مسائل کا حل بھی ہم نے دیکھا، اور اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ جو کچھ بھی ہم پڑھ رہے ہیں اس کی خیر ہمارے گھروں میں آنے لگے. کل جو ہمارا رشتہ تھا، خاص طور پہ وہ منگیتر کا تھا، آج اس رشتے کے تحت بھی بہت زیادہ کمی بیشی ہوتی ہوئی دکھتے لگی. اور اسی طرح ہم نے خودکشی کے بارے میں بھی پڑھا 29 میں، اور یہ کبیرہ گناہوں میں سے ایک بڑا گناہ ہے. پھر ہم نے ایک واقعہ دیکھا تھا کہ جس میں ایک صحابی کے ہاتھ سے قتل ہو گیا ایک ایسے شخص کا جس نے کلمہ بھی پڑھا تھا. تو اس پہ ہم نے یہ سیکھا تھا کہ جلد بازی نہیں کرنی چاہیے. اللہ کے نبی نے بھی یہ بات فرمائی کہ لوگوں کی زبان پہ، ان کی بات پہ اعتبار کرو، جو کوئی کہتا ہے بس اس کو مان لو. اگر تم کسی کے پیچھے لگو گے تو تم اس کو برباد کر دو گے. اور آپ نے فرمایا کل قیامت کے دن اگر اس کا کلمہ پیش کیا گیا اور اس نے تمہیں کچھ کہا تو تم کیا کہو گے؟ کیا تم نے اس کا پیٹ چاک کر دیکھا تھا؟ اس طرح کی بہت ساری آپ کو مختلف الفاظ سے روایات ملتی ہیں. اور اسی طرح سے ہم نے سود کے بارے میں کل بھی دیکھا، کبائر کی لسٹ میں اس کا نام آتا ہے. اللہ تعالیٰ آپ کو مجھے ہر برائی سے بچا کر رکھے. گناہوں کے کفاروں کی بات دیکھی تھی کہ اگر پانچ نمازیں اچھے طریقے سے ادا کر لی جائیں اور کبیرہ گناہوں سے رکا جائے تو اللہ کے حکم سے اللہ تعالیٰ پچھلے گناہوں کو معاف فرما دیتا ہے. پھر ہم نے یہ بھی دیکھا تھا کہ دوسروں کی نعمت پر جلنے کی بجائے اللہ سے اس کا فضل مانگ لیجئے. جو کسی کو دے سکتا ہے وہ آپ کو مجھے کیوں نہیں دے سکتا؟ اور ایک دعا بڑی پیاری ہے جو صبح شام کی دعاؤں میں بھی ہم پڑھتے ہیں کہ اللہم انی اسألک من فضلک العظیم. اللہ تعالیٰ ہمیں اپنے فضل سے خیر دے دے، اور اسی سے پھر حسد کا دروازہ بند کیا جاتا ہے۔ کسی دوسرے کی نعمت کو دے کر جلنا کڑنا اور اس کے لیے حسد کرنا، اپنی جو تھوڑی بہت نیکیاں ہیں اس کو بھی ضائع کرنا ہے، اصل بات یہ ہے کہ بندہ اللہ کی رضا پہ راضی رہے۔ اور اسی طرح سے ہم نے اچھی بیوی اور اچھے شوہر کی خوبیاں بھی دیکھی تھیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، خوشبختی کی چار علامتیں: نیک بیوی، کھلا گھر، اچھا ہمسایہ، اچھی سواری۔ یعنی اگر کسی کو یہ کچھ ملا ہوا ہے تو سمجھ لے کہ وہ دنیا کا خوش قسمت انسان ہے۔ اللہ تعالی ہمیں اپنی تقدیر پہ راضی کر دے۔ بعض دفعہ ہم دوسروں پہ خوش ہوتے ہیں لیکن اپنے بارے میں پریشان ہیں۔ اسی طرح چار چیزیں بدبختی کی بھی حدیث سے ملتی ہیں: بری بیوی، تنگ گھر، برا ہمسایہ اور بری سواری۔ اور آپ نے یہاں تک فرمایا کہ اچھی بیوی وہ ہے کہ جب تم اسے دیکھو تو وہ تمہیں خوش کر دے، تمہاری اولاد اور تمہارے مال کی حفاظت کرے۔ پھر اسی طرح ہم نے سلام کرنے کے کچھ آداب پڑھے تھے، بخل کی بات پڑھی تھی، اور اسی طرح سے اللہ نے ہمیں اطیع اللہ اور اطیع الرسول کے بارے میں بہت کچھ دیکھنے کا موقع دیا تھا۔ اللہ تعالیٰ سے دعا ہے کہ جو پڑھ چکے اس پہ عمل کی توفیق دے، اور آج جو پڑھنے والے ہیں اس کے اوپر عمل کی نیت عطا فرمائے۔ جتنا زیادہ نیت عمل کی رکھیں گے اللہ تعالیٰ اتنا زیادہ آپ کے لیے ان چیزوں کو آسان کرے گا۔ آپ تھوڑا سا دیکھتے ہیں کہ آج کے پارے میں ہمارے لیے کیا ہے۔ پہلی بات ہے کہ ہے تو بہت کچھ، یہ دعا کیجئے کہ میرے نصیب میں ہو۔ ہم میں سے ہر ایک اپنے آپ کو یہ بات کہہ کر بیٹھا کرے کہ آج جو کچھ بھی کہا جائے گا یہ سب کچھ میرے لیے ہے اور میں نے اس سے بھرپور فائدہ اٹھانا ہے۔ پورے پارے کا جو تھیم ہے یا ایھا الذین آمنو سے بھرا پڑا ٹاپک لکھ لیجئے، ایمان والوں کو ربانی نصیحتیں۔ بڑا خوش قسمت ہوتا ہے وہ شخص جس کو کوئی نصیحت کرنے والا ہو۔ دوسرے لوگوں کی نصیحتیں میں اچھی تو نہیں لگتی لیکن وہ ہمیں آئندہ کے لیے سدھار دیتی ہیں، اور اگر نصیحت اللہ کی ذات کرے تو پھر کیا خوبصورتی نہیں ہوگی اس میں۔ اور اس پارے میں ہمارے تھیم کے مطابق جو رشتہ آج ڈسکس ہوگا، کتابیہ عورت کا مسلمان مرد سے رشتہ، یعنی بعض اوقات مسلمان مرد کسی اہل کتاب عورت سے شادی کر لیتے ہیں، اس شادی کے کیا پروز اینڈ کونز ہیں، اس سے کیا ہوتا ہے، اس کو انشاءاللہ ہم اسی کے مطابق دیکھیں گے جہاں یہ حکم آئے گا۔ آج اس بارے کی جھلکیاں دیکھتے ہوئے چند چیزوں کو پہلے سے دیکھ لیجئے تاکہ دل بے چین ہو جائے کہ ہم اس کی ڈیٹیل کیسے پڑھیں گے۔ سب سے پہلی بات یہ کہ قرآن صرف پڑھنا نہیں ہے، سمجھنا بھی ہے، اور اللہ ہمیں اس کی کوشش ورلا بنا دے۔ ظلم کرنے سے بچانا ہے، بالکل ابتدائی ٹاپک میں ظلم کی ممانعت بھی ہے، اور ساتھ ہی ساتھ ہم نے اپنے اوپر نظر بھی رکھنی ہے کہ کہیں میں دوسروں پر ظلم تو نہیں کرتی، اور خاص طور پہ صبر کے ساتھ معاملہ کرنا، دوسرے لوگوں کو ان کے برے رویوں پر معاف کرتے ہوئے صبر اور درگزر سے جینا۔ اسی طرح اللہ اور رسول دونوں کی بات ماننی ہے۔ آج کے دور کا ایک بہت معروف فتنہ منکر حدیث کا فتنہ ہے، اس کا ذکر اس بارے میں ہم پڑھیں گے۔ آج اس بارے میں بھی سود کے حرام ہونے کا ذکر ہے، اور اسی طرح دلوں پہ مہر کب لگتی ہے اس کو بھی ہم اس میں دیکھیں گے، اور جب دل پہ مہر لگتی ہے تو بات اثر نہیں کرتی۔ پھر اسی طرح اپنے بچوں کے عقائد کو درست کرنے کے لیے ہم کیا کریں، کیسے وہ باہر کے فتنوں سے متاثر نہ ہوں، اور اسی طرح سے رسولوں کی ذات میں غلوف یعنی حد سے زیادہ بڑی ہوئی عقیدت یا پھر ان کی بات کو بالکل ہی نہ ماننا، ان دونوں کا ذکر اس بارے میں قطرے ڈیٹیل سے ہے۔ نبی صلی اللہ علیہ وسلم کی محبت میں غلوف نہیں کرنا، مراد یہ کہ بڑھا چڑھا کر اپنی شان بیان نہیں کرنی۔ نبی کی اصل محبت سنتوں پر عمل کرنے اور احادیث کا مطالعہ ہے۔ کل ایک جملہ بولا تھا، شاید آپ کو یاد رہا ہو، نہیں ہے تو دہرا دیتی ہوں۔ اگر نبی کے دور میں ہم موجود ہوتے اور ان کی تعریف کرتے، ان پہ درود پڑھتے، ان پہ سلام پڑھتے، ان کی تعریفیں کرتے، لیکن ان کو کہہ دیتے آپ کی بات نہیں مانیں گے، تو آپ ہمیں کس نظر سے دیکھتے؟ اگر کل نبی کے دور میں یہ بات معیوب دکھتی تو آج یہ اس سے بھی بڑھ کے معیوب دکھتی ہوگی، اس وقت جب ہم نبی صلی اللہ علیہ وسلم کی محبتوں کے دعوے تو بہت کرتے ہیں لیکن عملی زندگی میں ان سے بہت دور ہوتے ہیں۔ پھر ہم نے اسلام کے ڈسپلن کی بات دیکھنی ہے انشاءاللہ، نماز کے ذریعے کہ کیسے نماز کو دن میں پانچ وقت ڈسپلن کا ایک ذریعہ بنا دیا گیا۔ फिर हम ये सीखेंगे कि अल्लाह को नाराज़ करके लोगों को खुश नहीं करना, शायर इल्लाह यानी दीनी रिचुअल्स का मजाक नहीं उड़ाना, और दीन के नाम पे जो कुछ करना है उसको पहले कुरान, सुन्नत और फिर सहाबा कराम के अमल पर परख लेना है। अल्लाह ताला हमें इन्हीं सारी चीज़ों पे नज़र रख कर इस पारे को पढ़ने वाला बना दे और हमारे लिए इसमें खैर के बहुत से पहलू हों। पारे का नाम है ला युहिब्बुल्लाह। शायद कभी आपने इस लफ्ज़ पे गौर किया हो, नहीं मोहब्बत करता अल्लाह। अब इस जुमले को सुनकर दो तरह के लोग उठेंगे। एक कहेगा हाय क्यों नहीं करता, हाय अल्लाह किससे नहीं करता, मुझे जल्दी बताओ वो कौन सी बात है जिस बात के ऊपर अमल करने से अल्लाह की मोहब्बत छिन जाती है। ये है खुशकिस्मत इंसान। अल्लाह ताला की मोहब्बत के लिए बेचैन होना इस बात की दलील है कि आप अल्लाह से मोहब्बत करते हैं। वल्लज़ीना आमनु अशद्दु हुब्बल लिल्लाह हैं, और अल्लाह के साथ आपका रिश्ता मजबूत है, अल्हम्दुलिल्लाह कहिए। लेकिन एक और किरदार भी हो सकता है, जब आप कहते हैं ला युहिब्बुल्लाह, अल्लाह मोहब्बत नहीं करता, तो वो कहेगा नहीं करता तो ना करे, मुझे क्या, हु केयर्स। ये है वो एटीट्यूड जो अल्लाह से दूर है। आप और मैं अपने आप से एक सवाल करते हैं, मुझे कितनी दफ़ा ख्याल आया आज तक ज़िंदगी में कि अल्लाह किन लोगों से और किन कामों से मोहब्बत करता है और किन चीज़ों से अल्लाह ताला नाराज़ हो जाता है। बस ये आपका ताल्लुक बिल्ला का एक छोटा सा टेस्ट होगा। और ये पारा सूरत निसा की आयत 148 से शुरू होगा, 176 तक सूरत का एंड भी इसी में है, और अगली सूरत यानी सूरत अल माईदा का आगाज़ भी इसी में है। आइए शुरू करते हैं अल्लाह के नाम से। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्लाह के नाम से जो रहमान और रहीम है। आयत नंबर 148 से 152, इसका टॉपिक लिखिएगा बुराई के जवाब में भलाई बल्कि दुआएं। यानी ईंट का जवाब पत्थर से नहीं देना, बल्कि कोई आपके साथ बुरा करे तो आप उसके साथ अच्छा भी करें और उसको दुआएं भी दें। इंग्लिश में इसको कहते हैं किल विद काइंडनेस। कैसे? और इसी के साथ इसका एक सब टाइटल लिख लीजिए, पहली आयत का ज़ुबान की हिफाजत नेकियों के सरमाए की हिफाजत है। याद रखिए, बहुत सारे लोगों की बड़ी मेहनत से नेकियों की लगाई हुई फसल ज़ुबान की कैंची से कट जाती है। इसको जेम बना दें इस बारे का। बहुत मुश्किल से की हुई नेकियों की फसल जो लगाई होती है वो ज़ुबान की कैंची से कट जाती है। इसीलिए अल्लाह के नबी ने कहा कि तुम दो चीज़ों की ज़मानत दे दो, मैं तुम्हें जन्नत की ज़मानत देता हूँ। एक जो तुम्हारे दो होंठों के बीच में यानी ज़ुबान, और एक जो तुम्हारे दो टांगों के बीच में यानी शर्मगाह है। अल्लाह ताला मुझे आपको इन दोनों की हिफाजत की तौफीक अता फरमाए। देखते हैं 148 से। ला युहिब्बुल्लाहुल जहरा बिस्सूई मिनल कौली इल्ला मन ज़ुलिम। बुराई के साथ आवाज़ बुलंद करने को अल्लाह ताला पसंद नहीं करता, मगर मज़लूम को इजाज़त है, और अल्लाह ताला खूब सुनता और जानता है। अगर तुम किसी नेकी को ऐलानिया करो या पोशीदा किसी बुराई से दरगुजर करो, बस यकीनन अल्लाह ताला पूरी माफ़ी करने वाला और पूरी कुदरत वाला है। जो लोग अल्लाह के साथ और इसके पैगंबरों के साथ कुफ्र करते हैं, और जो लोग ये चाहते हैं कि अल्लाह और इसके रसूलों के दरमियान फ़र्क रखें, यानी कहते हैं अल्लाह की बात है तो मानेंगे, रसूल की है तो नहीं मानेंगे, इसी का सब टॉपिक लिख लीजिए इनकार हदीस। और जो लोग ये कहते हैं कि बस नबियों पर तो हमारा ईमान है और बस पर नहीं, और चाहते हैं कि इनके दरमियान राह निकाल लें, यकीन मानो कि ये सब लोग असली काफिर हैं, और काफिरों के लिए हमने एहानत अमेज़ सज़ा तैयार कर रखी है। और जो लोग अल्लाह पर और इसके तमाम पैगम्बरों पर ईमान लाते हैं और इनमें से किसी में फ़र्क नहीं करते, अल्लाह हमें ऐसे लोगों में शामिल कर दे, इनको अल्लाह ताला पूरा सवाब देगा, और अल्लाह ताला बड़ी मग़फ़रत और बड़ी रहमत वाला है। मुख्तसर सा रुकू है लेकिन बात बड़ी गहरी है। पहली बात है इसमें बददुआया कलेमात। याद रखिए कि इंसानों की इस दुनिया में रहते हुए ये मुमकिन ही नहीं कि आपका किसी से वास्ता ना पड़े और किसी का आप से वास्ता ना हो। होगा, और जहाँ दो बर्तन हैं वो टकराएंगे। आपसे भी किसी पर ज़्यादती की तवक्को हो सकती है और कोई भी आप पे करेगा। ऐसे मौके पे एक मुसलमान का किरदार क्या है कि किसी की बुराई को ढांप दे। इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु इस आयत की तफसीर में फरमाते हैं, किसी मुसलमान को दूसरे मुसलमान को बददुआ देना जायज़ नहीं, हाँ जिस पर जुल्म किया गया हो इसे अपने जालिम को बददुआ देना जायज़ है, और वो भी अगर सब्र और जब्त कर ले तो अफजल यही है। तो आपको क्या करना है और मुझे क्या करना है? सब्र करना है। सब्र कीजिए, अल्लाह आपको बहुत कुछ देगा। थोड़े दिले मत बने, ये रास्ता है, मंजिल नहीं है। याद रखिए, बाज़ दफ़ा अल्लाह ताला में किसी किस्म के मुश्किल हालात में डालकर हमारी असल चेक करता है, और बाज़ दफ़ा अल्लाह सुब्हान ताला हमारा टेम्पर बढ़ाता है। कर लो, फिर क्या हुआ, मैं क्या कर सकती हूँ। जब तक आप अल्लाह के फ़ैसलों पर राज़ी नहीं होंगे, आप बंदों के साथ उलझते रहेंगे, उसने किया, उसने कहा, उसकी गलती, उसका कसूर, उसकी झूठ, उसकी बातें। भाई क्यों छोटी छोटी चीज़ों में खोते हो, एक बड़ी हस्ती है ना ऊपर। याद रखिए कि अल्लाह आपको बहुत बड़ी चीज़ देने से पहले बाज़ दफ़ा आज़माता है। अल्लाह ने किसी के लिए कोई बहुत अच्छा मुकाम सोचा होता है, लेकिन अभी उसका अपना मेयार वो नहीं होता। या ऐसे कि जैसे आप प्योर रेशम का कपड़ा लाकर अपनी मासी को दे दें, आपने तो अपनी तरफ से बहुत कीमती जोड़ा दिया, लेकिन वो पहन कर आएगी, अगले दिन सफाई करेगी, पसीना आएगा, दो दिन बाद धोएगी, वो चुड़मुड़ जाएगा। क्या पता चला कि उसके लिए रेशम का कपड़ा ठीक नहीं था? ये तो उनके लिए है जो ड्राई क्लीन ओनलीज हों, जिन्होंने पहन कर एसीज में बैठना और एसीज में गाड़ियों में जाना। तो क्या पता चला कि रेशम के कपड़े को वो औरत डिज़र्व नहीं कर सकती थी? इसी तरह ज़िंदगी में अल्लाह ने आपके लिए बहुत खैर रखी होती है। अल्लाह ताला आपको उस मेयार तक पहुंचाने के लिए कुछ तजुर्बात से गुजारता है। कुछ हादसे होते हैं, कुछ मिसहैप्स होते हैं, कुछ अनहोनी बातें हो जाती हैं, बस ये हो जाना ये नहीं, इसके बाद अल्लाह देखता है तुम्हारा क्या एटीट्यूड है, तुम कितने थोड़े दिले हो और तुम कितने सब्र से बैठते हो। पहली सूरत में आगे उससे भी वर्स्ट होगा, और अगर आप सब्र शुक्र से अल्लाह की रज़ा पर राज़ी होकर सारे मामलों को खैर में रखें, तो अल्लाह का वादा है कि ना सिर्फ दुनिया में बल्कि आखरत में भी उसका बेहतर बदला देगा। तो हमेशा इंसानी मामलात में नरमी बरती है, एहसास बरती है। सिर्फ एक चीज़ नबी सल्लम बर्दाश्त नहीं करते थे, और वो डिसिप्लिन की ख़राबी थी। आपने देख लिया ग़ज़वे उहद में कितनी सख्ती आ गई उस पर। नबी सल्लम बड़ी से बड़ी बात लोगों की सुन के हंस देते थे, मुस्कुरा देते थे, ओवरलोक, चलो बाद में बात करूँगा, अभी नहीं अभी नहीं। लेकिन जिस चीज़ से दीन को नुकसान हो उसको बर्दाश्त नहीं किया जा सकता। इसके अलावा मैं कौन और आप कौन, किसी ने मुझे कुछ कह दिया या आपको कुछ कह दिया, और ख़ास तौर पे जब बुरी बात का दर्जा गाली तक पहुँच जाए तो उस पर भी सुन लीजिए सही मुस्लिम की रिवायत 2578। आपने फरमाया, दो गालियाँ देने वालों का वबाल उस पर है जिसने गालियाँ देना शुरू किया, हाँ अगर मज़लूम हद से बढ़ जाए तो और बात है। यानी आपने दरवाज़ा क्यों खोला गाली देने का? तो अगर आपने गाली दी तो अब दूसरे की गालियों का नुकसान भी आप ही को भुगतना पड़ेगा। ज़्यादती नहीं करनी। आपने वो रिवायत भी कई बार सुनी होगी ना, अबू बकर सिद्दीक को एक शख्स ने बुरा भला कहना शुरू किया और आप मुस्कुराते रहे मुस्कुराते रहे। ज़रा सोचें, यहाँ ये बात प्यार से कहना कितना आसान है, लेकिन तसव्वुर में लाएँ, गाली तो दूर की बात है, कोई आप पे शाउट करे, गुस्सा करे आप पे, उस वक्त मुस्कुराना बहुत मुश्किल होता है। इतने में नबी सल्लम भी वहाँ से गुजरे, वो भी ये मंज़र देखकर मुस्कुरा रहे हैं। एक ऐसी हद आ गई कि अबू बकर को भी गुस्सा आ गया, उन्होंने भी ज़ुबान खोल ली। जो ही आपने ज़ुबान खोल ली तो नबी सल्लम नाराज़गी के तसव्वुर के साथ, यानी एहसास हुआ कि आप नाराज़ हुए और वहाँ से हट दिए। अब अबू बकर सिद्दीक भूल गए सब कुछ, मैं कौन और फलां कौन, फौरन अल्लाह के नबी के पीछे। अल्लाह के नबी, जब तक आपके दोस्त को गाली पड़ रही थी तो आप मुस्कुरा रहे थे, और अब मैं बोला तो आप चल दिए। कहा, हाँ ऐ सिद्दीक, इसलिए कि जब वो तुझे गाली दे रहा था और तू चुप था तो मैंने देखा कि अल्लाह ने आसमान से एक फरिश्ता भेजा है, तेरे बदले वो फरिश्ता उसको गाली दे रहा है। बड़ा मुकाम है कि छोटा? और जब तू बोला तो मैंने देखा फरिश्ता चला गया और उसकी जगह शैतान आ गया। तो शैतान हो तो वहाँ नबी नहीं होता। मुराद ये कि अब डर था कि तेरे से भी ज़्यादती ना हो जाए। कितनी बड़ी बात है मेरे आपके सीखने के लिए। क्या फिर करें, अब कैसे सब्र करें, हौसला कैसे करें? तो सबसे पहले देखिए निचला तरीन दर्जा क्या है, किसी ने आपसे बुराई की, नंबर एक आप उसके ऐप टटोलें, जहाँ बैठे दुखड़े रोने, ये ज्याती कर दी, धोखा दे दिया, फ्रेब कर दिया और गदर कर दिया, कुछ भी कहिए, जो होता है ख़ानदानों में आप देखते ही हैं। सगे भाई बहन एक रिश्ता कर दें और वो टूट जाए और ना निभे, फिर देखिए ज़रा अंदर क्या निकलता है। गीबतें करें, बदगोइयाँ करें, फ़ोन करें, आपकी मर्ज़ी है, अक्सरियत करती यही है। और आला तरीन दर्जा क्या है, सब्र कीजिए और मुआफ़ कर दीजिए। वस्तईनु बिस्सब्री वस्सला, याद रखिए जिन दो के बीच में मामला बिगड़ता है ना, दोनों ही अपने आप को हक़ पे समझते हैं और किसी हद तक दोनों हक़ पे होते भी हैं। कहते हैं ना, दे आर पार्शली राइट बट टोटली रॉन्ग। तस्वीर का अगर आप दूसरा रुख देखें ना, तो कसूर आपका भी होता है। तो लिहाजा अपने कसूर पे अल्लाह से माफ़ी मांगिए, अगले को माफ़ कर दीजिए। तो हमने क्या सीखा फिर इस रुकू से? पहली बात, ज़ाहरी और बातनी भलाई के काम करने हैं। फिर जिस पर जुल्म हुआ हो, सिर्फ उसे शिकायत की इजाज़त है। किसको शिकायत लगाएं? जिसके पास हल हो। मसलन किसी आलिम दीन के पास गए मसले का हल पूछने के लिए, बता सकते हैं। किसी लॉयर के पास गए, अपना हक़ लेना है, भाई ने जायदाद ले ली, बहन का हिस्सा मार दिया, उसको बस उतना बताइए जितना बताना है, इससे ज़्यादा नहीं बता सकते, इससे ज़्यादा की गुंजाइश और इजाज़त ही नहीं है। फिर रसूलों में फ़र्क नहीं करना, यानी किसी को माने और किसी को ना माने, इसकी इजाज़त नहीं है। फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने बुराई से दरगुजर करना सिखाया, बदगोई से बचाया, किसी पर ज़ुल्म नहीं करना, ये बात आपसे सीखी। फिर हमने इन चंद आयतों में क्या सीखा? नेकी के काम करने हैं, बुरे अल्फाज इस्तेमाल नहीं करने, कुफर और ईमान के बीच वाला रास्ता इख्तियार नहीं करना, बुराई से दरगुजर करना है, तमाम रसूलों पर ईमान लाना है और रसूलों की पैरवी करनी है। अगर मैंने आपने ये सीख लिया है ना, तो अल्हम्दुलिल्लाह आपने अगली ज़िंदगी में अपने लिए खुशी का रास्ता ढूंढ लिया है। इसके बाद नेक्स्ट रुकू नंबर 2, 51, 53 से 162, 153 से 162 टॉपिक लिखिए, अहकाम इलाही को ना मानने की सज़ा, फिर स्लैश डालिए, दिल पर मोहर। चंद सेकंड सोचिए ये टॉपिक क्या पढ़ने लगी हूँ। जब मैं मुस्तकिल आदतन अल्लाह के हुक्म तोड़ती ही जाऊंगी, नहीं मानना, नहीं मानना, नहीं मानना, तो उसके बाद क्या होगा? मेरे दिल पे मोहर लग जाएगी। मतलब क्या है? बच्चा कभी माँ की माने, कभी ना माने, माँ कहती है कोई बात नहीं, ये बच्चा ही है ना, बेटी है, कोई बात नहीं, बर्दाश्त कर लेती है, चलता है। माँ से ज़्यादा कौन माफ़ करता है? कहती तो है माफ़ नहीं करना, फिर कर देती हैं। लेकिन जो बच्चा आदत बना ले बदतमीज़ी, गुस्ताखी, बुराई, तो फिर एक दिन माँ कहती है कि आज के बाद मुझसे बात ना करना। अल्लाह ताला दिल पे मोहर कैसे लगाता है कि फिर बुराई करते हुए बुराई का एहसास मिट जाता है? वो कहते ना कि बुराई से खूगर हो इंसान तो मिट जाती है बुराई, खुशी से खूगर हो तो भी यही, गम से खूगर हो तो मिट जाता है गम। तो आइए ज़रा पढ़ के देखते हैं, और बहुत ज़्यादा गौर व फिक्र वाली आयात है 153 से। यसअलुका अहलुल किताब अन तुनज़्ज़िला अलैहिम किताबं मिनस्समा, आपसे ये अहले किताब दरख्वास्त करते हैं कि आप इनके पास कोई आसमानी किताब लाएं। हज़रत मूसा अलैहिस्सलाम से उन्होंने इससे बड़ी दरख्वास्त की थी कि हमें खुल्लम खुल्ला अल्लाह को दिखा दें, बस इनके जुल्म के बायस इन पर कड़ाके की बिजली आ पड़ी। फिर बावजूद इसके कि इनके पास बहुत दलीलें पहुँच चुकी थी, उन्होंने बछड़े को अपना महबूब बना लिया, लेकिन हमने ये माफ़ फरमाया और हमने मूसा अलैहिस्सलाम को खुला गलबा और सरीख दलील इनायत फरमाई, और इनका कॉल लेने के लिए हमने इनके सरों पर तूर पहाड़ ला खड़ा कर दिया और इन्हें हुक्म दिया सजदा करते हुए दरवाजे में जाओ, और ये भी फरमाया कि हफ्ते के दिन में तजावुज़ न करना, और हमने इनसे कौल व इकरार लिए। ये सजा थी बसबब इनकी अहद शिकनी के और अल्लाह के अहकामात के साथ कुफर करने के और अल्लाह के नबियों को नाहक कत्ल कर डालने के, और इस सबब से कि यूं कहते हैं कि हमारे दिलों पर ग़िलाफ़ है, हालांकि दरअसल इनके कुफर की वजह से इनके दिलों पर अल्लाह ने मोहर लगा दी, इसलिए ये कदरे कलील ही ईमान लाते हैं। इनके कुफर के बायस और मरियम पर बहुत बड़े बोहतान बांधने के बायस और यूं कहने के बायस कि हमने अल्लाह के रसूल मसीह ईसा इब्ने मरियम को कत्ल किया, हालांकि ना तो उन्होंने इसे कत्ल किया ना सूली पर चढ़ाया। नोट कीजिए कितने यकीन से कुरान में ये जुमला है, بلکہ ان کے لیے عیسیٰ کی شبیہ بنا دی گئی تھی۔ یقین جانو کہ حضرت عیسیٰ کے بارے میں اختلاف کرنے والے ان کے بارے میں شک میں ہیں، انہیں اس کا کوئی یقین نہیں سوائے اندازہ لگائی ہوئی باتوں پر عمل کرنے کے، اتنا یقینی ہے کہ انہوں نے انہیں قتل نہیں کیا۔ جو نفیس چیزیں ان کے لیے حلال کی گئی تھیں وہ ہم نے ان پر حرام کر دیں، ان کے ظلم کے باعث اور اللہ تعالیٰ کی راہ سے اکثر لوگوں کو روکنے کے باعث، اور سود جس سے منع کیے گئے تھے اسے لینے کے باعث، اور لوگوں کا مال ناحق کھانے کے باعث، اور ان میں جو کفار ہیں ان کے لیے ہم نے المناک عذاب مہیا کر رکھا ہے۔ لیکن ان میں سے جو کامل اور مضبوط علم والے ہیں اور ایمان والے ہیں، جو اس پر ایمان لاتے ہیں، جو آپ کی طرف اتارا گیا اور جو آپ سے پہلے اتارا گیا، اور نمازوں کو قائم رکھنے والے ہیں اور زکوٰۃ کو ادا کرنے والے ہیں اور اللہ پر اور قیامت کے دن پر ایمان رکھنے والے ہیں، یہ ہیں جنہیں ہم بہت بڑے اجر عطا فرمائیں گے۔ اے اللہ ہمیں ایسے لوگوں میں شامل فرما لے۔ کیا پتہ چلا اس پورے حصے سے جو بات آپ کے سامنے بڑی آئیں ان میں ایک پھر سود کی بات ہے۔ آپ نوٹ کر رہے ہیں، پارہ 2 سے لے کر اب تک تیسری بار سود کا حکم آ گیا۔ اس کے باوجود لوگ سوچتے ہیں کہ یہ سود عام چیز ہے، تو حدیث سن لیجئے، شاید یہ میرے آپ کے دل پر اثر کر جائے۔ حضرت جابر رضی اللہ عنہ سے روایت ہے، آپ نے فرمایا رسول اللہ نے سود کھانے والے، سود دینے والے، سودی دستاویز لکھنے والے اور سود کی گواہی دینے والوں پر لعنت فرمائی ہے، اور ارشاد فرمایا کہ یہ سب لوگ گناہ میں برابر ہیں۔ یہ صحیح مسلم کی روایت 2955 ہے۔ اس کو کیسے ڈائلیوٹ کریں گے؟ لوگ کہتے ہیں آج کا دور کل کا دور، اور آج کے دور کے تقاضے کل کے تقاضے، ویسٹرن سٹائل، اور یہاں بیٹھے تو نہیں کہیں گے انشاءاللہ، لیکن باہر والے ایک اور جملہ بھی بولتے ہیں، جی ہم غیر مسلم ملکوں میں رہتے ہیں، ہم کیا کریں، کیسے سود سے بچیں، اور کہاں، ہم تو بس وہاں بیٹھتے ہی ہیں، ہم لیتے تو نہیں۔ بعض لوگ یہ بھی کہتے ہیں ہم سود دیتے ہیں لیتے تو نہیں نا، اس حدیث کو کدھر لے جائیں گے؟ اور صحیح روایت ہے، جا کر اس کی سند کھول کر دیکھیے لکھنا، اور مجھے اس میں ایسے لگتا ہے کہ جیسے گناہ بلذت۔ ایک نے تو سود پہ قرضہ لے کر گھر بنایا، گاڑی لی، انجوائے کیا، آپ نے کیا کیا؟ صرف بیٹھ کر ایک سائن کیا اپنے ڈیسک پہ بیٹھ کے۔ اب وہ بھائی اور وہ بہنیں جو ایسی چیزوں میں پڑ چکے ہیں وہ کیا کریں؟ آپ سب کو ایک چھوٹی سی نصیحت کروں، آپ کے بچے جب ایجوکیشن کے فیلڈ میں اپنے لیے پروفیشن ڈھونڈیں، چوز کرتے ہیں نا، سائنس لیں کہ آرٹس لیں، اور اسی طرح ہر وہ سبجیکٹ جس میں سے آج کسی ایسی چیز میں جانے کا خطرہ ہو اس سے روک لیجئے، کیونکہ آج ہمارا بینکنگ سسٹم سود پہ، اکاؤنٹنگ سسٹم میں سود ہے، اور دس اینڈ دیٹ۔ چند دن پہلے کہیں ذکر کیا، میرے ہسبینڈ کو ایک بردر ملے اور وہ اکاؤنٹنٹ تھے، لیکن انہوں نے صرف یہ ڈر دل میں ہوتے ہوئے جاب چھوڑ دی کہ وہ دو طرح کے کھاتے بنواتے ہیں، ایک جو گورنمنٹ کو دکھانے اور ایک اصلی کھاتے۔ انہوں نے کہا میں تو جھوٹ کا گواہ بنوں گا، یہ ہے اصل میں اندر کا تقویٰ۔ اور یہ رمضان آپ کے میرے اندر یہی خیال پیدا کرنے آتا ہے، اور باقی رہ گئی کہاں سے کھائیں گے، جاب ہے، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا۔ آپ بہنوں کا ایک سوال ہو سکتا ہے کہ ہم نے تو سن لیا، ہمارے شوہر نہیں سنے، وہ کیسے جانے، ان کے کاروبار، ان کی جاب میں یہ کچھ ہے، تو ان کو بھی سنوائیے۔ ایک ہی راستہ ہے، صرف ایک راستہ ہے، دل بدلتے ہیں علم سے۔ اِنَّمَا يَخْشَى اللَّهَ مِنْ عِبَادِهِ الْعُلَمَاء، سورہ فاطر میں جا کر آپ یہ بات پڑھیں گے، اللہ سے ڈرتے ہی علم والے لوگ ہیں، علم عمل کے راستوں کو آسان کر دیتا ہے۔ دھیمی دھیمی آواز سے، پیار سے، محبت سے ذہن سازی کرتے رہیں، بہت زیادہ تائیشات پہ مت جیے، کوتے لا یموت لیجئے، بھاری جوڑے، قیمتی گفٹ ایکسیپٹ نہ کیجئے۔ وہ پوچھیں گے بیگم کیا بات ہے، تو رو دیجئے اس کے جواب میں، بس ان کو جواب مل جائے گا۔ یاد رکھیے مرد جو کماتا ہے نا وہ بیوی کے لیے کماتا ہے، اور ہم جتنا بھی زیادہ کماتے ہیں نا وہ خاندان اور برادریوں میں واہ واہ اور ٹور ٹپے کے لیے کماتے ہیں، اور شادیوں میں دکھاوے کے لیے کماتے ہیں۔ آپ ایسے لوگوں کی تعریفیں کرنی چھوڑ دیں۔ ایک گھر کسی نے لیا، آپ کو پتہ ہے، خود بتا رہے ہیں میں نے لون پہ لیا اور لون میں انٹرسٹ ہے، آپ کیوں جا کر کہتے ہیں ہو سو سویٹ ہوم، کتنا پیارا گھر ہے آپ کا، کیوں کہتے ہیں آپ؟ نہیں کہیے۔ اپنے لیے اتنی ضرورت اس دورہ قرآن سے پیدا کیجئے کہ لا تعت علی مخلوق فی معصیت الخالق۔ ایک لڑکی سر سے پاؤں تک हुसन बखेरती हुई शादी हॉल में दाखिल होती है। आगे भी कैमरामैन, पीछे भी कैमरामैन, फोटो सेशंस हो चुके और बाप जैसे दोस्त उनके, दाढ़ियों वाले और बच्चे, जवान बूढ़े, उस और लड़की को स्टेज पे बैठा देखते हैं। आपको की जरूरत मिलती है जाकर के कितनी प्यारी लग रही हो, क्यों तारीफें करते हैं आप उसकी? उस हाल में बैठे 500 लोग अगर एक जुमला ना बोले तारीफ का, मैं कह सकती हूँ अगली दफ़ा कोई ऐसी फजूल चीज़ें करेगा भी नहीं। ये है असल में तकवा, खामोश गवाह बनते हैं गुनाहों के। अल्लाह मुझे जरूरत दे दे, आपको भी जरूरत दे दे। ज़ुबान नरम रखिए, बात सख्त कीजिए, बात सच्ची कीजिए, खरी कीजिए। हम चंद दिन तक सिर्फ सोशल बाइकॉट कर दें इन बेकारियात का, फिर देखिए हम सब कैसे सीधे होते हैं। दिल में बुरा कहते हैं, फिर उन महफिलों की रौनक बनते हैं, फिर घर जा के बुराइयाँ भी करते हैं। चले जो मज़े कर रहे होते हैं ना, वो कम अज़ कम वहाँ नाच कूद के और अपनी रौनक रप्पे को करते हैं ना, वो भी बुरा करते हैं। हम वहाँ गूंगे शैतान बनकर घर आकर जो गाड़ी में ईबते शुरू कर जाते हैं, उसको देखा, बहनों को देखा, तो हम दुगने गुना के हैं। ला युहिब्बुल्लाहु अल-जहर बिस्सूई इल्ला मन ज़ुलिम। सूरह हुजरात में जाकर पढ़ेंगे कि एक पुरअमन मुआशरा क्या होता है। अल्लाह ताला मुझे आपको इसकी तौफीक दे। क्या सीखा इस रुकू से? पहली बात, इल्म हासिल करते रहिए। हर मसले का हल इल्म है। लोग कहते हैं इल्म हासिल करें अमल नहीं हो रहा, फिर भी इल्म हासिल कीजिए। आप फिर इल्म हासिल करते हैं, फिर अमल नहीं हो रहा, फिर भी इल्म हासिल कीजिए। जिस दिन इल्म की डोरियां कट जाएंगी ना, एहसास भी ख़त्म हो जाएगा। फिर दूसरी बात है, कुफर की वजह से दिल पर ठप्पा लग जाता है, अल्लाह ताला हमें इससे बचाए। फिर तीसरी बात हमने सीखी कि रसूलुल्लाह ने मुसलमानों को सरकशी से बचाने की कोशिश की, हमने इंशाल्लाह सरकशी से बचना है। वरना सूरह यूनुस में आप पढ़ेंगे कि इन्नमा बग़युकुम अला अनफुसिकुम, तुम्हारी सरकशी तुम्हारे अपने ही सर पे पड़ेगी। फिर चौथी चीज़ सीखी कि नमाज़ पढ़ने और ज़कात देने वाले मोमिनीन के लिए अजर अज़ीम है। अल्लाह हमारी नमाज़ों को अच्छा कर दें, और नमाज़ों को अच्छा कीजिए, दीन बाकी का भी अच्छे का अच्छा हो जाएगा इंशाल्लाह। फिर अल्लाह ताला की तालीमात पर अमल करना है, यौम आखरत पर ईमान लाना है, और शिर्क नहीं करना, जुल्म से बचना है, अल्लाह ताला की आयात को झुठलाना नहीं, नाजायज़ तरीके से माल नहीं कमाना, अहद शिकनी नहीं करनी, अपने दिल को गिलाफ़ में महफूज नहीं समझना, अल्लाह के रास्ते से नहीं रोकना। सच बताइए, इतनी थोड़ी आयतों में से इतने अमल के नुक्ते कभी सोचे थे हमने कुरान खानी के दौरान? सादा सुपारा जो पढ़ा होगा या पढ़ना है, उसमें से इतने नुक्ते मिलते हैं? तो फिर ये आपका कुरान है जिसमें अमल पर चोट पड़ती है, गो कि ये मुश्किल क्यों ना लगे।